بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. دیکھو آج مجلس نمبر 28 ہے، 28. انسان کی اندر جو عادتیں ہیں، بری عادتیں ہیں، اس کی اصلاح، صفات رذیلہ کی اصلاح، اس کے بارے میں گفتگو ہوگی. حضرت والا نے ارشاد فرمایا، اگر یہ شبہ ہو کہ جبلت تو کسی کی بدل نہیں سکتی، جبلت مانا عادت، اگر یہ شبہ ہو کہ عادت تو کسی کی بدل نہیں سکتی، پھر جبلی صفات رذیلہ کی اصلاح کیوں کر ہو سکتی؟ تو یعنی ایک انسان کے اندر بری عادت ہے، جبلی صفات رذیلہ کی اصلاح کیوں کر ہو سکتی ہے؟ تو خوب سمجھ لو، خوب سمجھ لو کہ مادہ جبلی ہوتا ہے مگر فعل اختیار میں ہے. یہ طبیعت میں ہے. اللہ تعالی نے انسان کے اندر کچھ چیزیں رکھی ہے، لیکن وہ اختیار میں ہے. اگر چاہے تو اس بری چیز کو نکال سکتا ہے، دبا سکتا ہے، مگر اس کو کہتے ہیں فعل اختیار میں. پس مادہ بے شک زائل نہیں ہوتا، مگر اس کے مقتضا پر عمل کرنا نہ کرنا اختیار میں، اور اسی کا انسان مکلف ہے. اور بار بار اس مقتضا کی مخالفت کرنے سے وہ مادہ بھی ضعیف ہو جاتا ہے. یہ تو حضرت تھانوی رحمۃ اللہ علیہ کی باتیں تھیں، اب اس کو آسانی کے ساتھ سمجھیے. اس ملفوظ سے حضرت والا یہ بتلانا چاہتے ہیں کہ بعض اوقات یہ شبہ پیدا ہوتا ہے، کہ انسان کے اندر جتنی صفات رذیلہ ہوتی ہے، جتنی بری صفات ہوتی ہے، بسا اوقات انسان کے اندر ان صفات کا مزاج ڈھلا ہوا ہوتا ہے، جس کی وجہ سے یہ کہا جاتا ہے کہ صفات جبلی ہے، یعنی فطری ہے. بعض صفات انسان کی عادت ہو گئی ہوتی ہے، تو ہم سمجھتے ہیں کہ یہ تو اس کی طبیعت ہے. نہیں، اس پر محنت کریں گے تو انسان کے اندر اختیار ہے کہ اس پر عمل نہ کرے. اب مثال سے بات سمجھ میں آئے گی. مثلا کسی شخص کے بارے میں مشاہدے سے یہ بات واضح ہوتی ہے کہ اس کے اندر غصہ زیادہ ہے، اب غصہ کا زیادہ ہونا یہ اس کی اندر ایک صفت ہے، عادت ہے، اس کی طبیعت ہے. بہت سے لوگ ایسے ہوتے ہیں جن کے اندر غصہ بہت کم ہوتا ہے، فطری اور پیدائشی طور پر وہ نرم مزاج ہوتے ہیں، اور بعض لوگ ان کو غصہ بہت کم آتا ہے، اور بعض افراد ایسے ہوتے ہیں جن کے اندر پیدائشی اور طبعی طور پر غصہ زیادہ ہوتا ہے. تو جبلی کا معنی ہے پیدائشی، طبعی طور پر وہ غصہ ور آدمی ہے، تو اس کی طبعی صفت اس کو کہتے ہیں. اسی کو، یہ تھوڑا ہارڈ جملہ ہے، جس کو جبلی صفت کہتے ہیں. لیکن اگر آسان الفاظ میں، اس کی طبیعت ہے، اس کی پیدائشی ہے، جو کبھی زائل نہ ہو، وہ صفت انسان کے اپنے اختیار سے باہر ہوتی ہے. اب سوال یہ ہے کہ وہ صفت کیسے زائل ہو جو اس کے اندر آ گئی ہے، پیدائشی ہے، تو وہ کیسے ختم ہو سکتی ہے؟ ایک سوال پیدا ہوتا ہے. تو اس کو انسان کیسے ختم کرے؟ یہ ایک شبہ اور ایک سوال تھا. تو حضرت والا اس کا جواب دے رہے ہیں کہ یہ بات خوب اچھی طرح سمجھ لو، کہ ان صفات کو بذات خود زائل کرنے کا انسان مکلف نہیں، بلکہ انسان اس بات کا مکلف ہے کہ ان صفات، جو برے صفات فطری طور پر جو ناجائز تقاضے دل میں پیدا ہوتے ہیں، ان تقاضوں پر اپنے اعضاء اور جوارے سے عمل نہ کرے، اور یہ انسان کے اختیار میں ہے۔ جیسے غصہ، غصہ کا آنا یہ انسان کی فطرت ہے، لیکن اب غصہ کا استعمال کرنا یہ انسان کے اختیار میں ہے، کہیں کرے کہیں نہ کرے۔ ایسا ہے ہی نہیں کہ غصہ کا استعمال کرے، یعنی یہ تو کرے یعنی روک ہی نہیں سکتا، ایسا نہیں۔ یہ اختیاری عمل، غصہ کا آنا یہ اختیاری نہیں ہے۔ زائل نہ ہو، یعنی ختم نہ ہو، ختم نہ ہو۔ تو یاد رکھے، سوال سمجھو کہ ایک چیز انسان کی فطرت میں رکھی ہے، برائی، کیونکہ انسان تو ویسے ہی برا پیدا ہوا ہے، جھگڑالو ہے، اور انسان جلد باز ہے، اور انسان کے اندر طرح طرح کی صفات بری ہے۔ تو فرمایا اب وہ کیسے نکل سکتے جبکہ وہ تو پیدائشی ہے؟ تو حضرت فرما رہے کہ اس کو زائل کرنے کا انسان، یعنی اس کو ختم کرنا، یہ ہمارے ذمہ نہیں ہے، لیکن اس کے اوپر عمل نہ کرنا یہ ہماری اختیار میں ہے۔ کہ انسان محنت کرے گا تو اس کے اندر وہ ایمانی پاور آئے گا کہ ان برائی کے اوپر اس کا نفس ابھارے گا، لیکن انسان اس پر عمل نہیں کرے گا۔ غصہ آئے گا تو غصے پر عمل نہیں کرے گا، جھگڑا پیدا کرنے کا جھگڑا کرنے کے لیے شروع کرے گا، اس پر عمل نہیں کرے گا، جھگڑے کو مٹا دے گا۔ تکبر اس انسان کے اندر رکھا ہے، وہ اس میں توازو کرے گا، جھک جائے گا۔ تو یہ چیزیں ہو سکتی ہے، یہ اختیار میں، نکالنا نہ نکالنا۔ مثلا اگر کسی شخص میں غصہ زیادہ ہے تو یہ اس کے اختیار میں نہیں کہ وہ غصہ بالکل ختم ہو جائے، یہ تو اختیار میں بالکل نہیں۔ وہ غصہ تو ایک اس کی صفت ہے، ایک اس کی عادت ہے، جو ختم نہیں ہو سکتی، وہ تو باقی رہے گی۔ لیکن اس انسان کے اختیار میں یہ ہے کہ جب غصہ آئے تو اس غصے کا کوئی غیر شرعی مظاہرہ اپنے ہاتھ اور زبان سے نہ کرے، یعنی شریعت کے خلاف کوئی کام اپنے ہاتھ یا زبان سے نہ کرے۔ اس کا یہ مکلف ہے، بس انسان اس کا مکلف اور یہ اختیار میں ہے۔ باقی یہ سوچو کہ مجھے غصہ کیوں آتا ہے اور کیوں ختم نہیں ہوتا، یہ اس پر نہ جاؤ، یہ تو آئے گا۔ ہاں، محنت کرنے سے یہ فائدہ ہوگا کہ غصہ اب جو لوگوں پر نکالتے تھے ہاتھ سے زبان سے، اب اس پر کنٹرول ہو جائے گا، یہ اختیار میں ہے۔ بہت سے لوگ یہی ہوتا ہے کہ بھئی ہمارے سے یہ چیز تو جاتی ہی نہیں ہے، تو جانے کا مطلب کہتے ہیں کہ بالکل ختم ہو جائے نا، اب کچھ بھی ہو جائے غصہ آوے ہی نہیں۔ نہیں، یہ تو آئے گا، غصہ منتقل ہوگا، پہلے دوسروں پر آتا تھا، اب اپنے اوپر آئے گا، کیونکہ اب اپنے عیب نظر آ رہے ہیں، اپنے اوپر غصہ آ رہا ہے۔ تو یہ غصہ یہیں کہیں نہ کہیں ہوگا، دین کے خلاف ہوگا۔ پہلے دین پر غصہ آتا تھا، اب دین کے خلاف کوئی کام کرے تو غصہ آتا ہے۔ تو یہ ہے، تو غصہ جو ہے وہ پھر شرعی جگہ پر استعمال ہوگا، پہلے غیر شریعت میں استعمال ہو رہا تھا۔ اسی وجہ سے غصہ کا آنا بھی کوئی گناہ نہیں، اور اس سے مقتضی پر عمل کرنا بھی ہمیشہ گناہ نہیں ہوتا، لیکن غصہ کے مقتضی پر عمل کرنا اس وقت جبکہ وہ غصہ بے محل ہو، شریعت کے خلاف ہو، یہ گناہ ہے۔ مثلا ایک شخص نے آپ کے اوپر حملہ کر دیا، اب آپ کو اپنی جان بچانے کے لیے اور اپنا مال بچانے کے لیے اس کا دفاع کرنے کی ضرورت ہے، اور اس حملہ کرنے کے نتیجے میں جو غصہ آیا ہے اس کے مقتضی پر عمل کرنے کی ضرورت ہے۔ اب اگر اس موقع پر آدمی توازو سے کام لینے لگے تو یہ درست نہیں، بلکہ اس موقع پر غصے کے مقتضی پر حد کے اندر رہتے ہوئے عمل کرنا جائز ہے، یعنی غصے کے تقاضے پر حدود کے اندر رہتے ہوئے غصہ کرنا اس کے اوپر جس نے ہم پر حملہ کیا جائز ہے۔ اب یہاں پر نیچا نہیں بننا ہے، تو معلوم ہوا गुस्सा शरीयत के खिलाफ कोई काम न करे, शरी हुदूद के अंदर अगर गुस्सा निकल रहा है तो कोई हर्ज नहीं। लेकिन जहां गुस्सा के निकालने पर अमल करना जायज नहीं, या जायज तो है मगर मुनासिब नहीं, मसलन इब्तिदा अन जो सालिक शेख से ताल्लुक कायम करता है, इब्तिदा अन जो सालिक शेख से ताल्लुक कायम करता है, तो शेख उसको ये बताता है कि तुम गुस्सा बिल्कुल मत करना, न तो जायज गुस्सा करना और न ही नाजायज गुस्सा करना, यानी जायज गुस्सा करने का जायज महल हो वहां भी गुस्सा न करना, क्योंकि अभी अगर जायज जगह पर भी तुमने गुस्सा करोगे तो अंदेशा इस बात का है कि कहीं नाजायज गुस्से में न पड़ जाओ, क्योंकि अभी गुस्सा पर काबू पैदा नहीं हुआ। तो उसको कहते हैं ना कि वो जायज काम भी छुड़ा देते हैं ताकि वो नफ्स जो मुड़ा हुआ है ना तो उसको दूसरी साइड मोड़ना है। अब मिसाल याद आ गई कि वो एक कागज को मोड़ दिया, तो हजरत ने बताया था तो फरमाया अब इसको सीधा करो, नहीं होगा, उसको दूसरी साइड मोड़ दो। तो वो कहते हैं हालांकि गुस्सा करना जहां जायज है, शरीयत है, फरमाया वहां पर भी नहीं करना, उसको जायज गुस्से से भी रोक दिया ताकि उसके गुस्से के अंदर बैलेंस आ जाए, सीधा हो जाए। तो अंदेशा उस बात का है कि कहीं नाजायज गुस्से में न पड़ जाए, क्योंकि अभी गुस्सा पर काबू पैदा नहीं हुआ है, इसलिए शेख कहता है कि तुम गुस्सा बिल्कुल मत करो। अब इस सालिक के लिए जायज महल में गुस्सा करना जायज तो है, लेकिन गुस्से पर जब्त की तरबियत के लिहाज से, यानी उस पर पकड़ की तरबियत के लिहाज से मुनासिब नहीं, इसीलिए शेख ने गुस्सा करने से मना किया। जी तो हाँ, तो ये देखा इंसान के अंदर बाद बुरे सिफात अल्लाह ने जो रखे हैं, तो फरमाया वो भी मिटाना है। अब वो बिल्कुल मिटेंगे नहीं, लेकिन उसके तकाजे पर अमल नहीं करें, तो उसके लिए मेहनत जब होगी, इसलाह होगी, तो इंसान कंट्रोल कर लेगा। जैसे गुस्सा है, अब गुस्सा को कंट्रोल करना, वो शेख से ताल्लुक रखेगा, जिक्र अस्कार करेगा, हालात बताएगा और उसके मुताबिक वो चलेगा, तो उसके गुस्से के अंदर कंट्रोल आ जाएगा। बहरहाल गुस्सा का आना कोई मजमूम नहीं, कोई बुरा नहीं है, लेकिन गुस्सा आने के बाद उस गुस्से के तकाजे पर अमल करना बसा औकात बुरा है। मसलन गुस्सा आया और दिल चाहा कि फुला को एक थप्पड़ खींचकर मारो, और थप्पड़ मार भी दिया, हालांकि मानने का हक नहीं था, या मानने का हक तो था लेकिन जितना मानने का हक था उससे ज्यादा मार दिया, उससे ज्यादा मार। ये है गुस्से के तकाजे पर नाजायज अमल, और ये गुना है। देखा, ये नाजायज हो गया, हद से आगे बढ़ गए तो बुरा। तो ये है कि फरमाए गुना, लिहाजा जब गुस्सा आया था और उसके नतीजे में दिल में जो हैजान पैदा हुआ था, जो कैफियत पैदा हुई थी, इस हैजान के पैदा होने पर, इस कैफियत के पैदा होने पर कोई मुआखजा नहीं। गुस्सा आने के बाद एक दिल में एक बेचैनी पैदा होती है ना, तो फरमाया उस पर कोई पकड़ नहीं, गुस्सा चाहे अंदर कितना भी आया हो उस पर कोई पकड़ नहीं। आप देखो बाज मरतबा कोई तुम्हें कुछ जुमला बोल दिया, अंदर से इतने गुस्से में है, आंखें और सब कुछ हो गया, लेकिन जबान अभी तक खामोश है, हाथ कंट्रोल में है, तो फरमाया उस पर कोई पकड़ नहीं, वो हैजान कोई गुना नहीं, यानी वो कैफियत कोई गुना नहीं, लेकिन इस कैफियत पर जो मुजाहरा किया कि आपने मार दिया या आपने जबान खोल दी, मुजाहरा किया कि जोर से थप्पड़ मार दिया या उसको जबान खोल दिया, अब ये गुना हो गए। ये भी बहुत से के सवालात है कि हमारे अंदर अभी तक वो चीजें निकल नहीं रही है, तो मैंने कहा भाई ये तो अंदर अंदर आ रहा है, ये तो इंसान के इख्तियार में नहीं है, ये आएगा, इंसान को बनाया ही ऐसा है, लेकिन उसको कंट्रोल कर रहा है तो बस यही काफी है, उस पर कोई पकड़ नहीं। अंदर अंदर कितना भी गुस्सा है और अंदर अंदर चाहे कितना ही गालियां बोल दो, अंदर ही अंदर खुद ही बखुद सारे प्लानिंग बना रहे, तो उस पर कोई पकड़ नहीं। हाँ, प्लानिंग का इजहार हो गया कहीं गिबत की शक्ल में, कहीं जबान की शक्ल में, कहीं तकलीफ देने की, कहीं हाथ से, तो ये सारा का सारा फिर गुना हो जाता है। اکبر. مثلا ایک استاد کو یہ حق تھا کہ اپنے شاگرد کو تادیبن یعنی ادب کے لیے تربیت کے لیے مار لے، ایک استاد کو حق ہے، لیکن اس کو صرف یہ حق تھا کہ وہ تادیبن یعنی تربیت کے لیے اتنا مارے جس میں الام اور تکلیف نہ ہو، اس کو کوئی تکلیف نہ ہو، اس سے زیادہ ماننا جائز نہیں تھا ایک استاد کو اتنا تو. لیکن جب استاد کو غصہ آیا تو اس کے نتیجے میں اس نے شاگرد کو اتنا مار دیا کہ اس کے بدن پر نشان پڑ گئے اور اس شاگرد کو حد سے زیادہ تکلیف پہنچ گئی، تو یہ حرام کا ارتکاب ہوا، تو یہ حرام ہوا، گناہ کبیرہ ہو گیا. اور یہ ایسا حرام ہے کہ اس کی معافی بھی آسان نہیں، یہ ایسا حرام ہے کہ اس کی معافی بھی آسان نہیں، کیونکہ بسا اوقات وہ شاگرد نابالغ بھی ہوتا، بچہ ہے، جو اگر معاف کر بھی دے تو بھی معاف نہیں ہوتا. بچے کو اگر مار دیا اور بچے نے معاف کر بھی دیا تو معاف نہیں ہوتا، اس لیے یہ بڑا خطرناک گناہ سرزد ہوا جس کا محرک یہی غصہ تھا. کیونکہ بچہ مکلف نہیں ہے تو اس کی معافی سے کچھ نہیں. اب دیکھیے کہ اس ہیجان کا پیدا ہونا تو گناہ نہیں تھا، یہ کیفیت اندر سے جو پیدا ہوئی جو کیفیت جو پیدا ہوئی تو وہ گناہ نہیں تھا، لیکن اس کیفیت کے آنے پر بچے کو زور سے ڈنڈی مار دی، اب یہ گناہ ہو گیا، یہ حرام فعل ہو گیا، لہذا اس کیفیت کے مقتضے پر عمل کرنا حرام ہے، ماں باپ کو بھی نہیں مارنا. جی تادیباً حدود کے اندر جو ہو سکے، باقی ویسے غصہ آ گیا اور اندر سے پھر اس کو بہت ہی زیادہ بچے کو تڑپا دیتے ہیں، او ہو ہو، بازے تو ماں باپ ہی اتنا مار دیتے، بولے ہمارا بچہ ہے ہمیں کیا ہے، ہم اس کو یہ 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 ٹھیک نہیں ہے، اس سے بچہ زیادہ نافرمان ہوتا ہے. جی اسی لیے تو UK والوں کے دیکھو اصول بنا دیے، بچے کو مارو کمپلینٹ کرو، یہ تو شریعت نے پہلے سے ہی کہہ دیا ہے. تو وہ ان لوگوں کے لیے جو غصے میں بہت زیادہ کرتے ہیں، تو بچوں کی تربیت ہے، اب انہوں نے حد سے ایسا کر دیا کہ اب بچہ ہمارے ہاتھ میں ہی نہیں، ان کا ہو گیا. تو یہ حدود ہے، تو شرعی حدود پر جب عمل کریں گے تو یہ سب سے بڑا کوئی پرابلم ہی نہیں ہوگا، چاہے قانون کتنے بھی بن جاوے اسے گھبرانا ہی نہیں ہے. تو فرمایا تو اس مقتضی پر عمل کرنا نہ کرنا اختیار میں ہے. دیکھیے غصہ آنا نہ آنا اختیار میں نہیں، کیونکہ وہ تو انسان کی عادت ہے، لیکن مارنا نہ مارنا اختیار میں ہے، بس یہی امتحان ہے کہ جب غصہ آیا تو اس غصے کے مقتضے پر عمل کیا یا نہیں. اگر عمل کر لیا تو اس کا مطلب یہ ہے کہ اس نفس کے آگے آپ نے ہتھیار ڈال دیے، لیکن اگر نفس کے آگے ڈٹ گیا اور یہ تہیا کر لیا کہ چاہے کتنا بھی غصہ آئے لیکن نہیں ماروں گا، تو بس اس نے غصے پر قابو پا لیا. اسی طرح طبیعت میں ہیجان اور اشتعال پیدا ہوا، وہی کیفیت پیدا ہوئی غصے کے وقت جو ہوتی ہے، اسی کو ہیجان کہتے ہیں، اور دل چاہا کہ فلاں شخص کو خوب گالیاں دوں، اندر اندر ہے، اس کے ماں باپ کو اور اس کے خاندان کو گالیاں دوں اور سب کو برا بھلا کہو، یہ سب اندر اندر کیفیت پیدا ہوئی، اور ہوتا ہے نا غصے میں کہ نہیں ہوتا آپ لوگ کو؟ جی یہ انسان کو ہوتا ہے، لیکن یہ سوچا کہ حضور اقدس صلی اللہ علیہ وسلم نے اس سے منع فرمایا ہے اور اپنے آپ کو برا بھلا کہنے سے روک لیا، یہ روکنا اس کے اختیار میں تھا تو اس روکنے پر اس کو اجر ملے گا، تو روکنے پر اس کو اجر ملے گا. قرآن کریم ارشاد ہے والکاظمین الغیظ والعافین عن الناس. بہرحال جتنے رذائل جبلیہ یعنی عادتیں، ان کا زائل کرنا چونکہ انسان کے اختیار میں نہیں، इंसान के अंदर जितनी बुरी आदत है वो बिल्कुल खत्म हो जाए, ये हमारे इख्तियार में नहीं है। उसको मैं मिसाल देता हूं, जैसे मोबाइल के अंदर कंपनी जो चीजें अंदर बनाती है उसको तुम डिलीट नहीं कर सकते, बाकी दूसरा एक्स्ट्रा जो आ रहा है उसको निकाल सकते हो। ऐसे ही अल्लाह ताला ने इंसान के अंदर कुछ बुराइयां रखी है, वो खत्म नहीं होगी, लेकिन उसके तकाजे पर अमल नहीं करना है। वो अमल न करने की एक ताकत पैदा करना है, उसी का नाम ईमान की ताकत है। इसलिए उनको जायल करने का इंसान मुकल्लफ भी नहीं, बस इंसान इस बात का मुकल्लफ है कि यानी जिम्मेदार है कि इन जिबिल्ली सिफात को अपने इख्तियार से बेमहल इस्तेमाल न करे। यह है इसलाह। इसलाह का मतलब ये नहीं कि अब गुस्सा खत्म हो गया, ये नहीं कि अब बदगुमानी खत्म, वो है, लेकिन वो जिक्र असकार से जो पावर आया है, अपनी इसलाह कराया है, पूछ पूछ कर जो चले हैं, उसके अंदर एक पावर आया है, एक ईमान बना है, दावत तबलीग की मेहनत की है, इसके एक ईमान बना है, उस ईमान की वजह से अब उसके अंदर उसको कंट्रोल करना आसान हो गया। बदगुमानी तो आएगी, लेकिन अब उसको हुस्न जन से बदल देता है। हसद तो आएगा, लेकिन अब हसद को निकाल रहा है। तो यही तो मुजाहदा है, इस मुजाहदे पर अल्लाह हिदायत देते हैं। गुस्सा तो आएगा, लेकिन गुस्से को कंट्रोल किया, निगाह उठेगी लेकिन अब उसको झुका रहा है। तो अब देखो सारे तबीयतें वो चीजें है, वो गई नहीं है, लेकिन उसके मुक्तजा पर अब अमल नहीं कर रहा है। तो इस अमल न करने में उसको जो मुजाहदा हो रहा है, उस मुजाहदे पर उसको हिदायत मिल रही है, उसको कुर्ब मिल रहा है, दरजात मिल रहे हैं। तो हो रहा, देखो हसद एक फितरी जज्बा है, हसद एक फितरी जज्बा एक इंसान के अंदर है। इसी तरह हसद एक फितरी और जिबिल्ली जज्बा है, जिसके माना है, अभी गुस्से के बारे में बात बताई थी, अब हसद के बारे में देखो। हाँ, तो पहले बात गई शहवत के बारे में, वो तो कई दिनों पहले गई, अभी फिर गुस्से के बारे में, क्योंकि पहला जो सबक है लतीफे कल्ब, उसके जरिए से शहवत दूर होगी ख्वाहिशात पर, और दूसरा जो सबक है वो लतीफे रूह, उसके अंदर गुस्से की बीमारी दूर होगी। गुस्से की बीमारी दूर का मतलब गुस्सा खत्म नहीं होगा, गुस्से पर कंट्रोल आ जाएगा, ये है। तो ये गुस्से की बीमारी लतीफे रूह पर, ये दूसरा सबक है। और तीसरा सबक पर जो है वो हसद की बीमारी दूर होगी। तो इसी तरह हसद एक फितरी और इंसान की तबीयत में है, जिसके माना में है कि किसी शख्स के पास कोई नेमत देखकर हमारे दिल में इस बात का दाइया और ख्वाहिश पैदा हो रही है कि शख्स से नेमत जायल हो जाए। हसद किसको कहते हैं? कि किसी की कोई नेमत देखकर उसकी नेमत जायल हो जाए, मुझे मिल जाए, चाहे मुझे मिले या न मिले, लेकिन इसके पास न रहे, ये हसद है। उसको ये नेमत क्यों मिल गई, इसका बंगला इतना अच्छा क्यों बन गया, उसको इतने पैसे क्यों हासिल हो गए, उसको इतनी इज्जत क्यों मिल गई, उसको इतनी शोहरत क्यों मिल गई, उसको ऐसा यानी ऐसा ऊंचा मनसब और पोस्ट क्यों मिल गई, ये मनसब उससे और ये पोस्ट उससे छीन जाए, इन ख्वाहिशात का नाम हसद है। अब बताओ ये हसद हमारे अंदर है कि नहीं है, सुनने वाले गौर करें, क्योंकि फितरत है, ये तो है, ये खत्म नहीं होगी, लेकिन अब इस हसद को निकालने की तरतीब हमें सोचना है, वरना हसद तो किसी की भी नेमत देखकर ये तो जरूर होता है कि क्यों वो क्यों आगे मैं क्यों नहीं। बस अब उसी में तो सारी दुनिया का झगड़ा तो यही है, सारी हुकूमतें झगड़ती हसद पर तो झगड़ रही है। यहूदियों को हुजूर सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश पर क्या हुआ था? हसद हुआ था कि बनू इस्माइल के अंदर क्यों आए, ये बनू इसराइल में अंबिया आ रहे थे, बस हसद हो गया। तो हसद में ही तो काबिल ने हाबिल को कत्ल किया था, हसद ही की वजह से, और हसद ही की वजह से तो शैतान ने आदम अलैहिस्सलाम को जन्नत से निकाला, اور اس کی تدبیر کی، کیونکہ شیطان کو نکالا گیا تھا آدم علیہ السلام کو سجدہ نہ کرنے کی وجہ سے، تو اس کو حسد ہو گیا تھا، اب وہ حسد نکالا اس نے کہ ان کو بھی نہیں رہنے دوں گا، یہ مجھے بھی نکالا تو میں بھی ان کو نکالوں، اس کو کہتے حسد. تو یہ دیکھو حسد میں بہت ساری چیزیں ہوئی. تو یہ ساری چیزیں ہوتی ہے، اور یہ نعمت اللہ نے کسی کو کم دی ہے، کسی کو زیادہ دی ہے. تو غیر اختیاری طور پر ان خواہشات کا دل میں پیدا ہو جانا گناہ نہیں. یہ خواہشات جو دل میں آ گئی تو یہ گناہ نہیں ہے، اس کے تقاضے پر عمل کرنا گناہ ہے. مثلا غیر اختیاری طور پر دل میں خواہش پیدا ہوئی کہ فلاں شخص مجھ سے آگے بڑھ گیا، اگر یہ مجھ سے آگے نہ بڑھتا تو اچھا تھا، اب یہ دل میں آیا، خوب اچھی طرح سمجھ لو، اس لیے کہ یہ نازک بات ہے، خوب اچھی طرح سمجھ لو، یہ بہت نازک بات ہے. تو بس دل میں ایک خیال پیدا ہوا کہ یہ دل کے اندر جو پک رہا ہے اس پر کوئی پکڑ نہیں. جی تو حسد تو خوب اچھی طرح سمجھ لے، یہ خواہش جو غیر اختیاری طور پر دل میں پیدا ہو رہی ہے، یہ خواہش جو غیر اختیاری طور پر دل میں پیدا ہو رہی ہے، یہ بذات خود کوئی گناہ نہیں، لیکن جب یہ خواہش پیدا ہوئی تو اس خواہش کو بروئے کار لانے کے لیے، یعنی اس کا اظہار کرنے کے لیے کوئی عمل کر لیا، اس کا اظہار کرنے کے لیے کوئی عمل کر لیا. مثلا یہ دعا کر لی کہ اللہ اس کی یہ دولت چھین جائے، یا اللہ وہ ہلاک ہو جائے، وہ اس کا ایسا ہو جائے ویسا ہو جائے، بس یہ گناہ اور حرام کام ہو گیا. اللہ، ہم تو ایسا تو بول ہی دیتے ہیں، تو یہ کام گناہ ہو گیا. اب کون کہتا ہم گناہ نہیں کرتے؟ دیکھو قدم قدم پر گناہ ہوتے ہیں. ہم یہ ساری چیزوں کو جو ہم سبق میں پڑھ رہے ہیں اگر دیکھنے جاؤ تو ہم قدم قدم پر گناہ ہو رہے ہیں، ہر سیکنڈ اور منٹ پر گناہ ہو رہے ہیں. فرمائے یہ خواہش جو غیر اختیاری طور پر دل میں پیدا ہو رہی ہے کہ اس کا ایسا ہو جاتا، اس کا ایسا ہو جاتا، یہ بذات خود کوئی گناہ نہیں، لیکن جب یہ خواہش پیدا ہوئی تو اس خواہش کو اظہار کرنے کے لیے کوئی عمل کر لیا. مثلا یہ دعا کر لی کہ اللہ اس کی دولت چھن جائے، بس یہ گناہ اور حرام کام ہو گیا، اس لیے کہ اس خواہش کے داعیہ اور اس کے تقاضے پر عمل کر لیا. یا مثلا اس کی کسی سے شکایت کر دی کہ فلاں آدمی کو تم نے ملازم پر رکھ لیا ہے، ارے ارے وہ تو ایسا ہے ویسا ہے، تم اس کو جانتے نہیں ہو، بس تم اس کو جانتے نہیں ہو. تو یہ ہے کسی نے اس کو کام پر رکھ لیا، وہ تو صحیح آدمی نہیں ہے، تم اس کو ملازمت سے نکال دو، بس یہ عمل حرام ہو گیا، یہ عمل حرام ہو گیا. ہوتا ہے نا، کسی کو حسد ہوتی ہے، آگے کیوں بڑھ رہا ہے اس کی پوچھ، تو اس کو نکال، اس کو کہتے بھائی اس کو نکال دو. یا کسی سے اس کی برائی کر دی کہ وہ تو ایسا ہے، یا کسی بہانے سے اسے رسوا کرنے کی کوشش کر ڈالی، بس یہ سب حرام ہے، یہ سب حرام ہے. اللہ ہم سب کی حفاظت فرمائے. یہ بہت ہو رہا ہے اس وقت میں، اتنا حسد ہو رہا ہے ایک دوسرے پر جس کی کوئی انتہا نہیں. دوست بن کے ساتھ میں رہتے ہیں لیکن اندر سے حسد بھرا ہوا ہوتا ہے، وہ دوستی کے رنگ میں اس کو کاٹ رہے ہوتے ہیں. اللہ ایسے لوگوں سے ہم سب کی حفاظت فرمائے. یہ نیچے سے لے کر عام تک، خصوصی اور حکومتیں تک میں بھی دوستی کے رنگ میں ایک دوسرے کو کاٹ رہے ہوتے ہیں. یہ بہت خراب چیز ہے. لہذا محض دل میں خواہش کا پیدا ہونا یا کسی کو دولت حاصل ہونے پر دل میں اس کی طرف سے غیر اختیاری طور پر کراہیت کا پیدا ہونا بذات خود حرام نہیں، जब तक इंसान उसके तकाजे पर अमल न करे, जब तक इंसान उसके तकाजे पर अमल न करे। लिहाजा ख्वाहिश जो दिल में पैदा हो रही है ये हसद है। ख्वाहिश पैदा हो रही है इसी का नाम तो हसद है, लेकिन ये हसद हराम की हद तक नहीं पहुंचा, हराम नहीं हुआ, ये तो गैर इख्तियारी है। ये तो कहा, ये तो उसको जिबिल्ली सिफात है, एक इंसान की तबीयत है कि इंसान हमेशा किसी को आगे बढ़ता हुआ देख नहीं सकता, इंसान कभी किसी को आगे बढ़ता हुआ देख नहीं सकता। तो ये तो है, अब उसके ऊपर अमल न करे, उसको कंट्रोल करे, उसकी तारीफ करे, उसका इलाज करे, ये इसी का नाम तो इसलाह है, उसी का नाम तो वल्लदीन जाहदु मुजाहदा है जी। ये चीज होती रही, आज हर दीन के काम करने वालों में भी हसद, एक आलिम को दूसरे आलिम पर हसद, एक बिजनेस वाले को दूसरे बिजनेस वाले पर हसद, एक डिग्री वाले को दूसरे डिग्री वालों पर हसद, हर एक में है, एक हुकूमत को दूसरे हुकूमत वाले पर हसद। हाँ, क्योंकि ये तो वहीं से चला है, शैतान ने सबसे पहले किया है, और उसकी जुर्रियत आदम अलैहि सलाम के साथ में काबिल ने हाबिल के साथ किया और चलता आया। अलबत्ता इस ख्वाहिश का ज्यादा अरसे तक दिल में रहना बड़ा खतरनाक। देखो, दिल में ख्वाहिश तो आएगी कि उसको कैसे गिराऊं और किसको कहूं, क्या प्लान बनाऊं, ये ख्वाहिश है, लेकिन अब इसको निकाल दो, उसको रखो मत, रखेंगे ना तो ये पकेगी, बल्कि उसको निकाल देना। इसलिए फरमाया उसको ज्यादा अरसे तक रखना नहीं है, बड़ा खतरनाक है, फिर वो कहीं ना कहीं वो निकलेगा। तो खतरनाक इसलिए कि जब ज्यादा अरसे तक दिल में ख्वाहिश रहेगी ना, तो किसी न किसी वक्त इंसान को ऐसे काम पर आमादा कर देगी जो हराम होगा। इसलिए फरमाया आना, फिर उसको निकाल दो, खत्म कर दो। और बहुत मुमकिन है कि उस वक्त आदमी को उसका एहसास भी ना होने पाए कि मेरा ये फेल, मेरा जज्बा हसद की कार फरमाई है। बाज मरतबा क्या होता है, इंसान के दिल में था, निकाला नहीं था, अब वो चला, अब वो तो भूल गया है, लेकिन किसी जगह पर वक्त आया और वो सारा का सारा निकाल दिया, इसको पता भी नहीं है कि ये मेरा वो फैल जो हसद का था वो आज निकल रहा है। होता है ना, कोई कोई दो दो साल की दुश्मनी 2 साल के बाद निकालते, कोई 10 साल के बाद निकाल रहा है। ये अजीब होता है कि अब हसद तो उस वक्त हुआ था, मौका मिला नहीं, निकाला दिल से था नहीं, अब जब मौका आ गया अब उसको निकाल रहा है, 10 साल के बाद निकाल रहा है। अल्लाह अल्लाह अल्लाह, ये बहुत हो रहा है। तो ये भूल जाता है, उसको पता भी नहीं होता है, गैर इख्तियारी तौर पर फरमाया मेरा ये जज्बा हसद की कार फरमाया, इसलिए इस ख्वाहिश को खत्म करना भी जरूरी है, क्योंकि अभी तो इसका जहर निकला हुआ है, लेकिन किसी ने किसी वक्त ये डस लेगा। लिहाजा इस ख्वाहिश की मुखालिफ अमल करे, इस ख्वाहिश के मुखालिफ अमल करे। मसलन दिल में तो ये ख्वाहिश पैदा हो रही थी कि किसी न किसी तरह ये दौलत उससे छीन जाए, लेकिन हाथ उठाकर ये दुआ करूं कि या अल्लाह, आपने उसको जो दौलत अता फरमाई है उसमें और ज्यादा बरकत अता फरमा। दिल में तो ये ख्वाहिश थी, क्या है कि इसकी ये दौलत छीन जाए, तो अब उसके मुक्तजा को निकालने के लिए, अभी हसद को निकालने के लिए इलाज बता रहे। तो फरमाया क्या, जब हाथ उठे तो दिल तो चाह रहा था कि दुआ करूं कि अल्लाह इसका माल छीन ले, लेकिन उसने दुआ कर दी कि अल्लाह उसको जो दौलत अता फरमाई है उसमें और ज्यादा बरकत अता फरमा, उसको और ज्यादा तरक्की अता फरमा। अब आपने अगर ये बोल दिया ना, तो गोया आपने हसद का इलाज कर दिया कि अल्लाह और अता फरमा। जिस वक्त हसद करने वाला ये दुआ करेगा, उस वक्त उसके दिल पर आरे चल जाएंगे, लेकिन आरे चलाना ही मतलूब है, और उसी से इंसान का दर्जा बुलंद होता है, उसी से वो तरक्की करता है, और उसके रूहानी मदारिज उससे बढ़ते हैं, यानी रूहानी दर्जात उससे बढ़ते हैं। बताओ, देखो कैसा दिखने में अमल कैसा है, लेकिन इससे जो इंसान दर्जात और तरक्की करता है, वो बड़े बड़े नवाफिल वाले काम से भी तरक्की नहीं कर पाता। ये फराइज है। जी अब दुआ करने को जी चाह रहा है और उसने दुआ कर दिया, अल्लाह और अता फरमा। हसद का एक इलाज ये है कि जिसके बारे में भी हसद हो उसके लिए दुआ करो अल्लाह, किसी को हुस्न के बारे में अल्लाह उसको हुस्न ज्यादा अता फरमा, किसी को इल्म के अल्लाह उसको और इल्म अता फरमा, किसी को माल तो और माल अता फरमा, किसी की शोहरत अल्लाह उससे तो काम और ले ले, उसकी अच्छाइयां सोचे और अपनी बुराइयां सोचे। और दिल में जो ख्वाहिश पैदा हो रही थी जब उसके मुखालिफ अमल करेगा, उसके लिए अल्लाह ताला से दुआ भी करेगा, तो उसका नतीजा ये होगा कि रफ्ता रफ्ता आहिस्ता आहिस्ता वो ख्वाहिश भी कमजोर और जयीफ हो जाएगी, और जब कमजोर हो जाएगी तो फिर ये खतरा नहीं रहेगा कि कहीं ख्वाहिश उस आदमी को चित्त न कर दे, अब वो नहीं निकलेगी। क्यों? कि अगर उसने उसके लिए दुआएं कर दी तो अब उसके अंदर से वो हसद खत्म हो गया, अब वो साल 2 साल या किसी वक्त में नहीं निकलेगा। बस तमाम रजाइल की इसलाह का यही सारा फलसफा है, तमाम रजाइल की इसलाह इसी तरीके से होगी। इसीलिए कहा जाता है कि रजाइल यानी बुरी आदतें, रजाइल का इजाला मकसूद नहीं कि उनको रजाइल का मादा ही बिल्कुल खत्म हो जाए, ये नहीं हो सकता और न होगा, बल्कि इमाला मकसूद है, इजाला नहीं इमाला है। देखो एक इजाला याद रखना यानी खत्म कर देना, इमाला उसको घुमा देना, इमाला कहते हैं उसका घुमा देना, तो वो चीज खत्म नहीं हो सकती, हाँ उस जज्बे को घुमा दो। इमाला मकसूद है कि सही महल पर उनका इस्तेमाल हो, सही जगह पर इस्तेमाल, गलत जगह पर इस्तेमाल ना। अलबत्ता इसी इमाले को बाज औकात मजाजन इजाला भी कह दिया जाता है। इस इमाले को ही कहते हैं कि अब उसके अंदर से हसद खत्म हो गया, उसको कहते हैं इजाला, मजाजन कहते हैं, यानी वो यूं कहा जाता है कि हसद खत्म हो गया, हालांकि वो खत्म नहीं हुआ, अब उसकी सही जगह पर इस्तेमाल हो गया। कि जब हसद के तकाजे पर अमल नहीं किया गया तो गोया हसद है ही नहीं और जाहिल हो गया, लेकिन वो अंदर मौजूद है, जहां गफलत आएगी फिर वो निकलेगा। इसलिए फरमाया मौत तक मेहनत करते रहो, दीन की मेहनत से छुट्टी नहीं है, दुनिया के कामों की मेहनत में तो छुट्टी है हफ्ते में एक दिन, लेकिन दीन के कामों में छुट्टी नहीं है, वो तो मौत के बाद हमेशा की छुट्टी है जी। फिर वहां अजर मिलेगा, तो नमाज की कभी आज तक छुट्टी है कि चलो भाई हफ्ते में एक दिन है तो जुम्मा में सिर्फ एक नमाज है बाकी 4 माफ है क्योंकि अल्लाह की तरफ से छुट्टी नहीं, नमाज है तो बराबर चलती रहेगी, रोजे की भी बराबर चलते रहेंगे। तो ऐसे ही तो ये है कि हमारी ये है कि जाहिल नहीं होगा, तो दीन पर मेहनत करेंगे तो ये इमाला होता रहेगा, तकाजे पर अमल नहीं करेगा, जहां गफलत आएगी तो फिर वो उससे गुनाह हो जाएगा। इसलिए फरमाया गुनाह के लिए फिर अल्लाह ताला ने तोबा का दरवाजा रखा है, क्यों? कि बंदा मेहनत करेगा गुनाह से बचने की, बचने की, जरा गफलत आएगी हो जाएगी गलती, इसलिए फरमाया तोबा कर लो, फिर बचेगा बचेगा बचेगा, फिर गफलत आई फिर गुनाह हो जाएगा, तो ये कुछ ना कुछ होता रहेगा। तो हजरत शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह हुज्जतुल्लाहिल बालिगा में लिखा है कि इंसान के अंदर जितनी सिफात रजीला है, बुरी सिफात है, ये सब बका नौए इंसानी के लिए नागुजीर है, बकाए नौए इंसानी के लिए नागुजीर है, ये अगर न हो तो इंसान की नस्ल ही बाकी न रही, यानी जितनी सिफात बुरे हैं वो सारी की सारी एक एतबार से अच्छी भी है। तो वो फरमाते हैं, शाह वलीउल्लाह फरमाते रहमतुल्लाह अलैह फरमाते हैं कि अगर ये सिफात इंसान के अंदर न हो तो इंसान बाकी ही नहीं रह सकता, कुछ काम ही नहीं कर सकता। इसलिए फरमाया उसके उसकी जो शरीयत के खिलाफ तकाजे हैं उस पर अमल न करे, शरीयत पर अमल कर ले, तो ये सिफात अच्छी चीज है। अब गुस्सा अगर न हो तो इंसान अपना दिफा कैसे करेगा, अपने माल की हिफाजत कैसे करेगा? हाँ भाई माल सामने जा रहा है और उसको गुस्सा ही नहीं है, कुछ भी नहीं, तो वो तो बेचारे का माल भी जाएगा, सब कुछ छीन लिया जाएगा, मार भी खाता रहेगा। तो गुस्सा अच्छी चीज है कि उससे अपना दिफा तो करे, अपने माल की हिफाजत तो करे, तो यहां पर इस्तेमाल करो, यहां पर शरीयत इजाजत दी है। हाँ दूसरे को नाहक मानना, दूसरे को तकलीफ देना, यहां से बचना है। तो ये फरमाते हैं کہ انسان کے لیے ناگزیر ہے، یعنی مشکل ہے، یہ اگر نہ ہو تو انسان کی نسل ہی باقی نہ رہے۔ فرماتے ہیں کہ اگر انسان کی طبیعت میں غصہ بالکل نہ ہو تو وہ مرے گا، اس لیے کہ جب کوئی درندہ، جب کوئی شیر یا کوئی پھاڑ کھانے والا جانور اس پر حملہ کرے گا تو اس کو غصہ ہی نہیں آئے گا۔ اب شیر، سانپ، بچھو اس پر حملہ کریں گے اور وہ اپنی جگہ پر بیٹھا رہے گا، بولے بس بیٹھے رہو، اب اس کو غصہ ہی نہیں آئے گا، تو اس کا نتیجہ ہوگا کہ وہ مرے گا۔ یا مثلا دشمن نے حملہ کر دیا لیکن اس کو غصہ ہی نہیں آ رہا، ایسا معلوم ہو رہا ہے کہ وہ انسان نہیں ہے بلکہ پتھر ہے، نتیجہ یہ ہوگا کہ دشمن اس کو ختم کر دے گا۔ اس لیے اپنے دفاع کے لیے غصہ ضروری چیز ہے۔ اب جس کے غصہ ہی نہ ہو تو پھر وہ آدمی کیا کرے، کچھ بھی نہیں، وہ تو مردہ ہو گیا۔ اسی طریقے شہوت، شہوت ہی نہ ہو تو وہ بھی بیکار ہے، اور شہوت حد سے آگے نکل جائے تو بیکار، حد سے اتر جائے تو بیکار، حدود کے اندر رہے تو نعمت۔ ایسے غصہ بھی حد سے آگے نکل جائے تو گناہ، اور حد سے اتر جائے تو بھی بیکار، حدود کے اندر رہنا ہے ہر چیز کے اندر۔ اسی طرح فرمایا کہ شہوت بھی اس کے بغیر بقائے نو انسانی نہیں، یعنی انسان باقی نہیں رہ سکتا۔ اگر صحیح جگہ پر شہوت نہ ہو، شوہر کو بیوی کے ساتھ شہوت نہ ہو تو کیا نسل چلے گی؟ نہیں چلے گی۔ اس لیے بقا نو انسانی کے لیے، یعنی انسان کی بقا کے لیے ان سارے رذائل کا ہونا ضروری ہے۔ یہ ہے تو بری صفت، صحیح جگہ استعمال کرے تو نعمت ہے۔ تو فرمایا رذائل کا ہونا ضروری ہے، خرابی اس وقت پیدا ہوتی ہے جب ان کا غلط جگہ پر استعمال ہو۔ مثلا غصہ کا غلط جگہ پر استعمال ہو یا شہوت کا غلط جگہ پر استعمال ہو تو اس وقت یہ رذائل برے ہیں۔ لہذا اصل بات یہ ہے کہ ان رذائل کو زائل نہیں کرنا بلکہ ان کو مائل کرنا ہے، ان کو مائل کرنا ہے اور ان کو قابو میں کرنا ہے تاکہ صحیح جگہ پر ان کا استعمال ہو جائے۔ اس لیے یہ نہ سمجھنا چاہیے کہ فلاں شخص کے اندر غصہ زیادہ ہے، وہ کیسے قابو پائے گا، وہ ضرور قابو پائے گا۔ اس لیے کہ غصہ پر قابو پانا اختیار میں ہے، غصہ کا آنا اختیار میں نہیں۔ لہذا جب غصہ آئے تو اس کو قابو میں کرنے کے لیے وہ طریقے اختیار کرے جو قرآن اور حدیث میں آئے ہیں۔ حدیث شریف میں حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر غصے کے وقت تم کھڑے ہو تو بیٹھ جاؤ، اور اگر بیٹھے ہو تو لیٹ جاؤ، کیونکہ غصہ ناری ہے، اور نار آگ کا خاص، یعنی آگ کی خاصیت ہے کہ وہ تالیب بلند ہوتی ہے، وہ اوپر جاتی ہے اور اوپر کی طرف جاتی ہے۔ اسی لیے جب انسان کو غصہ آتا ہے تو اگر وہ لیٹا ہوا ہے تو بیٹھ جائے گا، اور اگر بیٹھا ہوا ہے تو کھڑا ہو جائے گا۔ غصہ آتا ہے تو ایسا ہی ہوتا ہے نا، تو اس کے برخلاف کام کرو کہ اگر کھڑے ہو تو بیٹھ جاؤ، اگر بیٹھے ہو تو لیٹ جاؤ، تاکہ وہ غصہ ٹھنڈا ہو جائے۔ دوسرا طریقہ حضور صلی اللہ علیہ وسلم نے ایک حدیث میں بیان فرمایا، وہ یہ کہ ٹھنڈا پانی پی لو، یہ بھی غصے کا علاج ہے۔ غصے کو ختم کرنے کا ایک طریقہ یہ ہے کہ اس وقت یہ تصور کرو کہ مجھ کو اس شخص پر اتنی زیادہ قدرت نہیں ہے جتنی اللہ تعالیٰ کو مجھ پر قدرت حاصل ہے۔ یہ وہ مراقبہ ہے جو حضور صلی اللہ علیہ وسلم نے حضرت صدیق اکبر رضی اللہ عنہ کو بتایا تھا۔ وہ ایک مرتبہ اپنے غلام کو مار رہے تھے، جب آپ صلی اللہ علیہ وسلم نے مارتے ہوئے دیکھا تو فرمایا، یعنی اللہ تعالیٰ تم پر اس سے زیادہ قدرت رکھتے ہیں، جتنی قدرت جتنی طاقت تم اس پر رکھتے ہو، تم اس پر اتنا غصہ کر رہے ہو، اگر اللہ میاں نے تم پر اتنا غصہ کر لیا تو تمہارا کیا حشر بنے گا، تو اس کو سوچ لے۔ لہذا جب غصہ آئے، اگر اس وقت یہ طریقہ اختیار کرو گے تو اس کا نتیجہ یہ ہوگا کہ وہ غصہ جب آیا تھا تو اس وقت وہ غیر اختیاری تھا، لیکن جب اس کے تقاضے پر عمل نہ ہوا تو تم اس کے شر سے بچ گئے، اور غصہ جو ایک رذیلہ تھا، برائی تھی، وہ مائل ہو گیا اور اپنے صحیح محل پر برقرار رہا۔ اللہ تعالیٰ ہم سب کو ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے۔ تو آج کی بات کیا تھی؟ آج کا خلاصہ فرمایا، انسان کے اندر جو صفات برے ہے وہ ختم تو نہیں ہوتے ہیں، اس کو دبانا ہے تاکہ اس کے برے تقاضے پر عمل نہ ہو، صحیح جگہ پر استعمال ہو۔ بس یہ خلاصہ ہے، اسی کو سمجھائے سب چیزیں۔ برا کبا کر لے، آنکھوں کو بند کر لے، گردن کو جھکا لے، اور یہ تصور کرے کہ اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے، میرا دل کہہ رہا ہے اللہ اللہ.